अब मैं अपने उन दोस्तों से जो निस्बतन जवान हैं, क्या अर्ज़ करना चाहूँगा? मैं ये अर्ज़ करूँगा कि आप ये कोशिश करें कि ये इज्तिमा अपने अंदर लेकर आएं। यानी आप ये देखेंगे इमाम खुमैनी की इबादतें कैसी थीं, कुछ इबादतों से हासिल करें वहाँ से। आप ये देखें उनके अखलाक कैसे थे, उनके अखलाक में से कुछ हासिल करें। आप ये भी देखिए कि उनकी मुदीरियत, उनकी मैनेजमेंट कैसी थी, मसलन टाइम मैनेजमेंट, उससे भी सीखें। एडमिनिस्ट्रेशन कैसी थी, उससे भी सीखें। अगर इस इज्तिमा को मैं और आप अपने अंदर छोटी सी सतह पर भी ला सकें, हम अपने अपने छोटे छोटे हलकों में मुअस्सर होंगे, अपने ऊपर तो असर हो जाएगा ना। और अगर ये नहीं किया हमने, खुदा न करे नऔज़ु बिल्लाह तआला, और मुझे अपने जैसों को देखते हुए कहना पड़ेगा कि शायद हमने यही किया कि हमने इस इज्तिमा पे मेहनत नहीं की, तो फिर हम एक छोटे से हिस्से में उनके पैरोकार बनेंगे और उनकी पैरवी करते हुए, यानी दर हकीकत अहले बैत अतहार अलैहिस्सलाम की पैरवी, लेकिन वो बात नहीं बन पाएगी जो वो हमें देखना चाह रहे हैं। असल में उनका हदफ़ क्या है, उनका मकसद क्या है? अब आप इमाम खुमैनी की जितनी तकरीरों को उठा के देख सकते हैं, देख लीजिए। मैंने उनकी जब ज़िंदगी में वो हयात थे तो ये बात समझने की कोशिश की थी, तो फिर हर तकरीर को देखा था, तो मैं हर तकरीर के अंदर देखता था कि वो दो तीन मौजूद यकीनन लाते थे, कम से कम एक मौजू तो क़तअन। वो क्या था? तज़किया नफ्स। हर तकरीर के अंदर तज़किया नफ्स लाते थे और हर तकरीर में कहीं ना कहीं इमाम वक्त का तस्करा लाते थे। तो मिसाल के तौर पर अब मैं अर्ज़ करूँगा, वही जो मैंने जुमला इस्तेमाल किया निस्बतन जवान लोगों के लिए, वो ये कि आप चाहते हैं कि इमाम वक्त के काम आए, तो ये वो रास्ता है। ये रास्ता तज़किया नफ्स का रास्ता है, तहज़ीब नफ्स का रास्ता है, इसके अंदर अखलाकियात की पैरवी भी है, इबादात के ऊपर इसरार भी है, बसीरत और आगही यूँ लगता है जैसे इसका बाय प्रोडक्ट है। क्यों इमाम खुमैनी किसी भी यूनिवर्सिटी से सियासत सीखे बग़ैर सियासतदान बने? मुझे लगता है कि वो सियासत में भी इल्म अखलाक में जो नफ्स की पहचान सिखाई जाती है उसको इस्तेमाल कर रहे थे। तो मिसाल के तौर पर हम जब एडमिनिस्ट्रेशन के अंदर होते हैं तो हमें ये देखना होता है। मुझे याद है एक दफ़ा कहीं मैं एडमिनिस्ट्रेशन के हवाले से देख रहा था कि भाई हम चार किस्म की शख्सियतें देखते हैं, आप ये देखें कौन सी शख्सियत किसके साथ सही चल रही होती है। उन्होंने ये सब शायद ना पढ़ा हो, लेकिन उन्होंने क्या पढ़ा, उन्होंने इल्म अखलाक के अंदर ये देखा कि किस किस्म का नफ्स किस किस्म का नतीजा देता है। फिर उन्होंने अपने ऊपर मेहनत करने के साथ साथ दूसरों के बारे में रहनुमाई करना शुरू की। इल्म अखलाक का जो उस्ताद होता है वो क्या करता है, वो अपने शागिर्द की नफसानी प्रॉब्लम्स को जज करता है और उसको गाइड करता है कि बेटा अगर तुम्हें इसलाह करनी है तो तुम्हें यह करना होगा। अब इमाम खुमैनी को आप यूँ सोचें जैसे उन्होंने कई करोड़ लोगों की नफसानी तरबियत की जिम्मेदारी ले ली और वो उन कई करोड़ लोगों की नफसानी तरबियत के ऊपर मेहनत करते हुए आगे बढ़ रहे थे। अच्छा, आप जो उनकी वफात के 30 साल के बाद आए, आपको क्या करना चाहिए? उसी नफसानी तरबियत के अंदर शामिल हो जाइए। देखिए वो किस किस्म की खासियतें आपके अंदर देखना चाहते हैं। अच्छा, आप अगर ये कहें कि भाई हमें तो उनकी तकरीरों का नहीं पता, तो फिर आसान रास्ता ये अहले बैत अतहार अलैहिस्सलाम की रिवायतें पढ़ना शुरू कर दें। उसके सिवा कहीं कुछ नहीं होगा। कुरान करीम, अहले बैत की रिवायात, ये सारा ज़खीरा वहीं से निकल रहा है। तो इमाम खुमैनी की पैरवी में क्या करें? इस्लामी अखलाक पर मेहनत करें, इज्तिमाइयत के साथ, यानी उसकी जामियत के साथ। तो आप कहेंगे कि भाई सिर्फ अखलाक पे मेहनत करें तो वो उस इनकलाबियत आ जाएगी हमारे अंदर, ख़तअन आ जाएगी। क्यों? क्या उस अखलाक के अंदर ये नहीं है कि हम मज़लूम की मज़लूमियत में उसे तन्हा नहीं छोड़ेंगे? कूना लिज़ालिम खस्मन वलिल मज़लूम आउना। क्या इमाम खुमैनी ने हमें ये नहीं कहा कि हमारे पास जो कुछ है वो सैयदुश्शुहदा से है? और क्या सैयदुश्शुहदा ने हमसे ये नहीं कहा कि इनकान दीन मुहम्मदिन लम यस्तकिम इल्ला बिक़त्ली फ़या सयूफ़ खुज़ीनी? फ़ाइज़ान मुहतरम, जामियत वहीं पर है। तो कई दफ़ा ये अर्ज़ करता हूँ कि इमाम खुमैनी फ़जर से 2 घंटे पहले उठते थे, اور طلوع آفتاب تک عبادتیں کرتے تھے. کچھ تو رنگ ہمیں بھی پکڑنا چاہیے. وہ ایک دن میں 8 مرتبہ قرآن کریم پڑھتے تھے. کچھ تو ہم بھی اثر لیں. اور اگر خدا نہ کرے نعوذ باللہ تعالی میں نے اور آپ نے سوچا ہے کہ ہم ان کے راستے پہ نہیں چلیں گے, ان کی عبادات, ان کا تقویٰ, ان کے اخلاقیات, ان کی بصیرت اس پہ نہیں چلیں گے اور ہم خمینی کے سپورٹر ہو جائیں گے, یہ نہیں ہونے والا, یہ نہیں ہو سکے گا. اور در حقیقت یہ کہ امام خمینی کو اس سے کوئی غرض نہیں تھی کہ ہم ان کے سپورٹر بنیں گے یا نہیں بنیں گے. وہ ہم سے کیا کہتے, وہ کہتے اپنے امام کا ساتھ دو, امام وقت کا ساتھ دو. وہ بھی یہی کرنے آئے تھے. کتنی دفعہ انہوں نے کہا کہ ہم اس انقلاب کے پرچم کو وقت کے امام کے ہاتھ تک پہنچائیں گے. تو عزیزان محترم, یہ ٹاسک ہے, اصلی ٹاسک ہے. اچھا ایک اور بات بس آخر میں عرض کرتا چلوں, وہ یہ کہ کبھی ایسا ہوتا ہے فکر انجانی رہ جاتی ہے. کچھ ہی لوگ ماننے والے ہوتے ہیں تو انسان کسی سے کہتا ہے کہ بھائی کچھ ہی لوگ ماننے والے ہیں, تم تو کم سے کم ساتھ دے دو. یہ اس مسئلے میں ہم نہیں ہیں. یہاں پر ہم ساتھ دیں یا نہیں دیں, اس فکر کے ساتھ دینے والے بہت ہیں. یہ تو ہمارے لیے خوش قسمتی ہے کہ ہم اس کا ساتھ دینے کھڑے ہو جائیں. تو آپ ذرا تصور کیجئے, امام خمینی کے حیات کے مقابلے میں اب تو طاقت کا دور ہے. جیسے میں نے پہلے عرض کیا, جب امام خمینی تشریف فرما تھے اس وقت حزب اللہ تھی ہی نہیں. اگر تھی بھی تو اتنے بچپنے کے اندر تھی کہ امام خمینی کی نصرت نہیں کر سکتی تھی, مدد نہیں کر سکتی تھی. اب الحمدللہ اتنی بڑی طاقت بنی ہوئی ہے کہ رہبر معظم کے لیے بہت بڑا ایک سہارا ہے وہاں پر. اور مثلا یمنیوں کو دیکھیں اور عراق کے اندر دیکھیں اور مختلف دنیا کے ممالک کے اندر دیکھیں تو آپ دیکھتے ہیں کہ نہیں, الحمدللہ ماننے والے بہت ہیں, چاہنے والے بہت ہیں. تو آپ پیچھے نہ رہ جائیں. تو ہمیں اور آپ کو ان کی پیروی کے اندر بڑھنے کی کوشش کرنی پڑے گی. اور انشاءاللہ خدا متعال ہمیں کچھ ذمہ داریاں دے گا. پھر میں نے کہا تھا آخری بات, لیکن یہ آخری بات بنا لیتا ہوں, وہ یہ کہ اگر میں اور آپ ان صفات کے اندر جو اہل بیت اطہار کی تعلیمات ہیں ان کی پیروی میں آگے بڑھنے کی کوشش کریں گے, آپ یقین فرمائیں کہ ہمیں ذمہ داریاں ملیں گی. میں کبھی کبھی مذاق میں عرض کرتا ہوں کہ آج کا دور وہ دور ہے جیسے لگتا ہے ویکینسیز خالی ہیں, امیدوار کہاں ہیں. کبھی ہوتا ہے نا کہ ویکینسیز کم ہوتی ہیں, جابس کم ہوتی ہیں, امیدوار بہت زیادہ ہوتے ہیں. آج کل معاملہ شاید الٹا چل رہا ہے, کام بہت ہیں, کرنے والے کہاں ہیں. تو اگر ہمارے معاشرے میں کوئی یہ کہے کہ مولانا ہم تو بہت کچھ کرنا چاہتے ہیں, جگہ نہیں ہے جہاں پہ ہم کچھ کریں, یہ بات صحیح نہیں ہے, یہ بات صحیح نہیں ہے. اگر آپ کرنے والے ہوئے, خدا امکانات فراہم کرے گا, خدا اپرچونیٹیز دے گا, پاسبلٹیز بنائے گا. یہ نہیں ہو سکتا کہ ہم کام کرنے والے ہوں خدا نہ دے. ہاں ہم نے نااہلیاں دکھائی ہوں, نہ شکری دکھائی ہو, اس کی وجہ سے ہم محروم رہ جائیں, یہ ایک علیحدہ مسئلہ ہے. لیکن حقیقت یہ ہے کہ کبھی ایسا اندازہ آج کے زمانے میں نظر نہیں آتا. آج کا زمانہ طاقت کا زمانہ, آج کا زمانہ الحمدللہ رب العالمین حق کی فتح اور نصرت کا زمانہ. اور تھوڑا سا انسان سوچے کہ آگے کیا ہونے والا ہے تو خوشی اور ہوتی ہے. کبھی فکر ایسی ہوتی ہے کہ مستقبل کو سوچ کے دل ڈوبنے لگتا ہے, اور کبھی فکر ایسی ہوتی ہے جیسے مستقبل کو دیکھ کر خون بڑھنے لگتا ہے. تو ہمارا مستقبل بہت اچھا ہے الحمدللہ رب العالمین. بلا شک و شبہ یہ فکر ترقی کر رہی ہے. یہ جو امام خمینی نے مدرسہ فیضیہ کے اندر بیٹھ کر چند سو طالب علموں کے سامنے کچھ باتیں کہیں 60s میں, اب وہ عالمی فکر ہے, اس کے ماننے والے ہیں, دنیا کی بڑی طاقت ہے. کوئی دنیا کی طاقت اس طاقت کے سامنے اس وقت مقاومت نہیں کر سکتی. تو ہم لوگ اچھے دور میں ہیں الحمدللہ رب العالمین. اپنے آپ کو تیار کرنے کی ضرورت ہے, اس راستے پہ چلنے کی ضرورت ہے, اور خدا متعال بڑی ذمہ داریاں دینا چاہتا ہے.